तपाईं SBS नेपालीको साथमा हुनुहुन्छ।
SBS नेपाली SBS साउथ एशियनमा।
सुरुमा प्रमुख समाचार। दक्षिण पूर्वी एसियामा 1400 जनाको मृत्यु हुने गरी आएको बाढी जलवायु चेतावनी रहेको वैज्ञानिकहरूको भनाई। मलेसियन एयरको MS370 विमानको खोजी कार्यलाई नो फाइन नो फी अन्तर्गत एक रोबोटिक कम्पनीले निरन्तरता दिने र लिड्स युनाइटेडसँग 3-1 हारपछि चेल्सीको प्रिमियर लिग उपाधि जित्ने आशामा ठूलो धक्का। अब समाचार विस्तारमा। हालै दक्षिण पूर्वी एसियामा आएको बाढी र यसले निम्ति आएको जनधनको क्षति आकस्मिक नभइकन जलवायु सम्बन्धी चेतावनी रहेको वैज्ञानिकहरूले बताएका छन्। विश्व वातावरण सम्बन्धी संस्थाले सन् 2024 तापक्रममा कार्बन डाइअक्साइडको वायुमण्डलीय स्तरको रेकर्ड सबैभन्दा बढी रहेको बताएको छ। विज्ञहरूका अनुसार समुद्री तापक्रमले आँधीबेहरीलाई बढी ऊर्जा प्रदान गर्ने गर्दछ र बढ्दो तापक्रमले यसको लहरलाई बढाउने गर्दछ। WMOले एसिया जलवायु परिवर्तनको मारमा रहेको पनि बताएको छ। यहाँको तापक्रम विश्वव्यापी भन्दा तोपर छिटो बढिरहेको बताइएको छ। पछिल्लो समय दक्षिण पूर्वी एसियाका विभिन्न स्थानमा बाढी र मौसमी प्रभावका कारण 1400 जनाले ज्यान गुमाएका छन्। यता ब्राजिलमा जलवायु सम्बन्धी सम्मेलन COP30 को अन्तिम नतिजा निराशाजनक रहेको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले बताएका छन्। 2 हप्तासम्म वार्तापछि विश्वव्यापी तापक्रम वृद्धिको सामना गर्ने गरिब मुलुकहरूका लागि वित्त सहयोग बढाउने निर्णय भएको छ। तर सम्झौतामा फोसिल फ्युलका बारेका उल्लेखहरूलाई व्यवस्था गरिएको बताइएको छ, जसमा आलोचकहरूले विश्वले आफ्नो प्रयोगलाई चरणबद्ध रूपमा घटाउनुपर्छ भन्ने अघिल्ला सहमतिहरूबाट पछि हटिरहेको बताएका छन्। यद्यपि गुटेरेसले अमेरिका सहभागी नहुँदा र भूराजनैतिक तनावका बीच पनि बहुपक्षीयताले अझै काम गर्छ भन्ने कुरा देखाएको बताए।
I think it is remarkable that with the United States out and campaigning against, with the fossil fuel industry clearly determined to make sure that things would not move forward, because today it is clear that renewables are cheaper, and it is clear that they are the solution. With all these movements against, it was possible to have an agreement. And this shows that multilateralism works.
धेरै राष्ट्रहरूले बलियो योजना नबनाइकनै सम्मेलन सकिएको भन्दै आलोचना पनि गरेका छन्। अर्को समाचारमा चाहिँ इजरायलको संसदले गाजाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको 20 बुँदे युद्ध विराम योजनालाई अनुमोदन गर्ने दिशामा पहिलो कदम चालेको छ। 3 भागमध्ये पहिलो भाग सर्वसम्मतिले पारित भएको छ। प्रधानमन्त्री बेन्जामिन नेतान्याहु सहित गठबन्धन सांसदहरूले 17 बहिष्कार गरेको भए तापनि विपक्षी नेता यर लोपिडले प्रस्ताव पेश गरेका थिए। लोपिडले सबै दललाई योजनाप्रति एकताबद्ध हुन आग्रह पनि गरेका छन्।
Israel, by virtue of its sovereign authority, hereby reaffirms President Trump's 20-point plan, calls upon its neighboring states to establish regional peace with it, and expresses its gratitude
अर्को समाचारमा चाहिँ युरोपेली आयोगले आगामी 2 वर्षका लागि युक्रेनमा आर्थिक आवश्यकताहरू पूरा गर्न रुसी केन्द्रीय बैंकका सम्पत्ति प्रयोग गर्ने बारेमा 2 प्रस्ताव अगाडि सारेको छ। दि EU एक्जिक्युटिभले 5 कानूनी प्रस्तावहरूको सेट प्रस्तुत गरेको छ, जसमा बेल्जियममा राखिएको रुसी सम्पत्तिहरूमा आधारित क्षतिपूर्ति ऋण समावेश छ। अर्को समाचारमा चाहिँ हङकङमा अपार्टमेन्ट भवनमा लागेको आगलागीमा परि मृत्यु हुनेको संख्या 159 पुगेको छ। प्रहरीले भवनको फायर अलार्म बन्द गरेको आरोपमा 6 पक्राउ गरेको छ। मारिनेहरूमा 1 नाबालकदेखि 97 मानिससम्म परेका छन्। करिब 40 जलेका 8 मध्ये 7 भवनमा खोजी गरिसकेको प्रहरीको भनाइ छ। अझ पनि 30 मानिसहरू हराइरहेका छन्। त्यहाँका प्रहरी कमिसनरले खोजी कार्य अझै बाँकी रहेको बताए।
Finish our work yet, because as you can see, the scaffoldings, a lot of bamboos that they have fallen down. So we still need to do some work on those bamboos to see any remainings or any bodies were covered by these bamboos.
अर्को समाचारमा चाहिँ हलिउडका चर्चित कलाकार म्याथ्यु पेरीलाई किटामिन आपूर्ति गर्ने क्यालिफोर्नियाका एक डाक्टरलाई 30 जेल सजाय सुनाइएको छ। लामो समयको अनुसन्धानपछि भूमिगत औषधि सञ्जालमा साल्वाडोर प्लेसिनका सहित अन्य 4 आरोपित बनाइएको छ। उनले किटामिन वितरणका 4 अभियोगहरू स्वीकार गरेका छन्। कलाकार पेरी लामो समय डिप्रेसन र विभिन्न खाले लतमा परेको बताइन्छ। 54 पेरीलाई सन् 2023 घरमा मृत फेला पारिएको थियो। अर्को समाचारमा चाहिँ मलेसियन एयरको फ्लाइट MH370 को खोजीलाई डिसेम्बर अक्टोबर 30 पुनः सुचारू गरिने भएको छ। सन् 2014 क्वालालामपुरबाट 239 जना मानिसहरू बोकेर हिँडेको विमान हराएको थियो। रोबोटिक्स कम्पनी ओसन इन्फिनिटीले नो फाइन नो फी अर्थात् फेला नपारे शुल्क नलिने शर्तमा खोजी कार्य सुचारू गर्न लागेको हो। विमानको अंश फेला बारेमा भने कम्पनीले 7 करोड अमेरिकी डलर बराबरको शुल्क लिने बताइएको छ। अर्को समाचारमा चाहिँ हजारौंको संख्यामा एयरबस A320 विमानहरू ग्राउन्डेड हुँदा लाखौं यात्रुहरू समस्यामा परेका छन्। अमेरिकी विमान कम्पनीको एक जहाजले आकस्मिक रूपमा अल्टिच्युड गुमाएपछि भएको समस्या, सफ्टवेयरमा आएको त्रुटि र कस्मिक रेडिएसनका कारण भएको एयरबसले जनाएको छ। सब अटोमिक पार्टिकलहरूले विमानको कम्प्युटर मेमोरीलाई असर गरेर इलेक्ट्रोनिक्सले अनियमित व्यवहार गरेको बताइएको छ। ब्लुमबर्गका उड्डयन संवाददाता बेनेडिक्ट कामेल भने यो समस्या नहट्ने बताउँछन्।
I mean, software does is susceptible to this, and the higher you fly or the higher you are, the more you are exposed to these small particles that whiz around the air. And obviously, aircraft manufacturers try to sort of minimize that by having robust software, as much redundancy built into that software as they can.
अब भने खेल समाचारमा फुटबल। चेल्सीको प्रिमियर लिग उपाधि जित्ने आशामा ठूलो धक्का लागेको छ। लिड्स युनाइटेडसँग 3-1 हार बेहोरेपछि टोलीलाई पुच्छरमा पुर्याएको हो। लिड्सको आक्रमक शुरूआत गर्दै 6 मिनटमा याका ह्युवलले पहिलो गोल गरेका थिए। अर्को गोल हाफ टाइमभन्दा ठिक 2 मिनट अघि भएको थियो। चेल्सीका प्रशिक्षक इन्जो मोरेस्काले लिड्स निकै प्रभावशाली प्रतिद्वन्दी भएको प्रतिक्रिया दिए। हस् त यसका साथै यस हप्ताका प्रमुख विश्व समाचार यति नै। सुरक्षित रहनुहोस्। नमस्कार।
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाईमा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा।